नमस्कार, ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइबारे रेडियो कार्यक्रम।
रमाइलो पढाइ दिगो सिकाइ कक्षा 1-2-3 का बाल बालिकालाई।
अब सुनौ राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बारे जानकारी मूलक कुराकानी।
विज्ञबाट विशेष जानकारी।
नमस्कार, म माया गिरी। प्रारम्भिक कक्षा शिक्षण सहयोगी संवादमा हामीसँग जोडिनु भएकोमा यहाँलाई स्वागत छ। यो कार्यक्रम कक्षा 1-2-3 का बाल बालिकाहरूको पढाइ र सिकाइलाई सहज बनाउन शिक्षकद्वारा शिक्षककै लागि तयार पारिएको हो। आज हामीसँग हुनुहुन्छ विज्ञ श्री स्मिता नेपालज्यू। उहाँ नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रको प्राविधिक अधिकृत हुनुहुन्छ र लामो समयदेखि शिक्षकहरूका लागि प्रारम्भिक कक्षा पढाइ लगायत अन्य प्रशिक्षण तथा शिक्षक पेशागत विकास कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्दछु।
धन्यवाद मायाजी।
स्मिताजी, यस्ता के उपाय होलान् जसको प्रयोगले एउटा शिक्षकले पढ्न गाह्रो परेका विद्यार्थीको पहिचान गर्न सक्छन्, साथै उनीहरूलाई ती शिक्षकले कसरी सहयोग गर्न सक्नेछन्?
मायाजी, कुनै पनि विद्यार्थीलाई सफलताका साथ पढ्नका लागि 3 प्रमुख सिपको आवश्यकता हुन्छ। विसंकेतन अर्थात् वर्ण चिनारी, शब्द भण्डार र बोध। विसंकेतन भन्नाले वर्णका ध्वनि चिनेर तिनलाई जोड्दै तिनबाट बनेका शब्दको पहिचान गरी उच्चारण गर्नु हो। शब्द भण्डार भनेको आफूसँग भएका सार्थक शब्दहरूको भण्डार हो र बोध भनेको विद्यार्थीले उपयुक्त गतिमा शब्द वाक्य अनुच्छेद वा पाठहरू पढेर तिनको अर्थ बुझ्नु हो।
हामी वयस्कहरूले कुनै नयाँ सामग्री पढ्दा पनि त्यसै त गर्नुपर्छ होला।
हामी ठुलाहरूलाई यो कुरा सजिलै आउँछ किनभने हामीमा पढ्ने अनुभव हुन्छ र कसरी पढ्ने भन्ने कुरा हामीले सिकिसकेका छौँ। तसर्थ हामी सिक्नका लागि पढ्छौँ भने साना साना बाल बालिकालाई चाहिँ सुरुमा पढ्न नै सिकाउनु पर्छ। अर्को कुरा, हामी अहिले कसरी पढ्छौँ भन्ने कुरा प्रारम्भिक तहमा हामीले कसरी पढ्न सिकेको थियौँ भन्ने कुरामा भर पर्छ। त्यसैले बाल बालिका लाई 3 सिप मध्ये कुनै पनि सिपमा समस्या छ भने उनीहरूलाई अतिरिक्त सहयोग चाहिन्छ।
यो कुरा कसरी पत्ता लगाउने?
यसका निम्ति शिक्षक साथीहरू राम्रो श्रोता हुनुपर्छ। सुरुमा शिक्षकले कक्षामा सस्वर पठन गराउनु पर्छ र विद्यार्थीले पढेको राम्रोसँग सुन्नु पर्छ। यसै क्रममा विद्यार्थीले पढेको आधारमा कुनै विद्यार्थीलाई कुनै शब्द गाह्रो भएको वा कुनै वर्णहरूलाई जोडेर ध्वनिमा रूपान्तरण गर्न सके नसकेको कुरा पत्ता लगाउन सकिन्छ।
शिक्षकले कुनै विद्यार्थीलाई पढ्न गाह्रो भएको पाएमा के गर्न सक्छन्?
सर्वप्रथम विद्यार्थीलाई कुन शब्द पढ्दा गाह्रो भएको हो पत्ता लगाउनु पर्छ। त्यसपछि त्यो शब्दको पहिलो अक्षर वा मात्रा उसलाई पढ्न लगाउनु पर्छ। त्यो पढेपछि शब्दको दोस्रो वा अन्य अक्षरहरूलाई पनि यसै गरी पढ्न लगाउन सकिन्छ।
यदि विद्यार्थीले शब्द विसंकेतन गर्न सकेन भने?
विद्यार्थीलाई शब्दमा भएका सबै अक्षर वा मात्राको ध्वनि उच्चारण गर्न लगाउनु पर्छ र ती अक्षर वा मात्रालाई जोडेर बन्ने शब्द पनि भनिदिनु पर्छ। यदि विद्यार्थीलाई कुनै वाक्य पढ्दा 1 वा 2 शब्दमा मात्रै समस्या हो भने उसलाई पुनः एकपटक त्यो वाक्य पढ्न लगाउन सकिन्छ। यसो गर्दा पनि विद्यार्थीलाई शब्द वा वाक्य पठनमा सहयोग हुन्छ। तर उसलाई धेरै शब्द पढ्नमा समस्या देखिएको खण्डमा पनि उसलाई अझ सरल शब्द वा वाक्य पढ्न दिएर थप अभ्यास गराउनु पर्छ।
शिक्षकले शब्द भण्डार शिक्षण गर्न के गर्नुपर्छ?
शब्द भण्डार शिक्षण भन्नाले मूलत 3 कुरा पर्छन्: उच्चारण, अर्थ र वाक्यमा प्रयोग। लेख्न सिकिसकेका बाल बालिकाका लागि यसमा हिज्जे पनि थपिन्छ। तसर्थ चरणबद्ध रूपमा शब्द भण्डार जरुरी छ। विद्यार्थीले शब्दको अर्थ बुझे कि बुझेनन् भन्ने थाहा पाउन उनीहरूलाई त्यसको अर्थ सोध्नु पर्छ। अर्को उपाय भनेको कुनै वाक्य वा पाठ पढिसकेपछि उनीहरूलाई त्यसमा कुन शब्द बुझेनौ भनेर पनि सोध्न सकिन्छ।
अनि विद्यार्थीले कुनै शब्द नबुझेको खण्डमा वा त्यसको गलत अर्थ बताएको खण्डमा के गर्न सकिन्छ?
विद्यार्थीले शब्दको अर्थ नबुझेको खण्डमा शिक्षकले शब्दको सही उच्चारण गर्दै त्यसको अर्थ बोध गराउनका लागि शब्दको प्रकृति अनुसार वास्तविक वस्तु, चित्र वा नमुना देखाउने, हाउभाउ अथवा सजिलो भाषामा व्याख्या गरिदिने जस्ता तरिका अपनाउन सकिन्छ।
अब तेस्रो सिप बोधका बारेमा बताउनुहोस् न।
जति सजिलै बालबालिकाले अक्षर चिन्न सके र उनीहरूको शब्द भण्डार जति व्यापक छ त्यति नै उनीहरूको बोध पनि राम्रो हुन्छ। विद्यार्थीको बोध क्षमता वा सिपको जाँच गर्ने सबैभन्दा सरल तरिका भनेको प्रश्नोत्तर हो। उसलाई भर्खर पढेको पाठबाट के बुझ्यौ भनेर सोध्न सकिन्छ वा त्यस पाठलाई आफ्नै शब्दमा भन्न लगाउन पनि सकिन्छ।
विद्यार्थीलाई उसले पढेको कुरा बुझ्ने गरी पढ्ने बनाउन शिक्षकले कसरी सहयोग गर्न सक्छ?
यस्तो अवस्थामा विद्यार्थीलाई ती वाक्य वा पाठलाई साना साना भागमा टुक्र्याउन लगाउनुहोस्। उसलाई टुक्र्याएको अंशमा मात्रै आधारित प्रश्नको उत्तर गर्न लगाउनुहोस् वा आफ्नै शब्दमा भन्न लगाउनुहोस्।
धन्यवाद स्मिताजी।
धन्यवाद।
शिक्षक साथीहरू, यो कार्यक्रम तपाईँले शैक्षिक जनशक्ति विकास केन्द्रको वेबसाइट www.ncad.gov.np बाट डाउनलोड समेत गर्न सक्नुहुनेछ। हामीलाई सुनिदिनु भएकोमा धन्यवाद। नमस्कार।
मेरो पनि नमस्कार।
रमाइलो पढाई दिगो सिकाई कक्षा एक दुई तिनका बाल बालिकालाई।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाई बारे रेडियो नाटक
उज्जवल भविष्यको सुरुवात।
ल हेर, हामी ढिलो आइपुगेछौँ कि क्या हो?
छैन, बल्ल सबैजना भेला हुँदैछन्। ए, एडमिसन यतैतिर आउँदै हुनुहुन्छ।
नमस्कार मिस।
नमस्कार। ताराकी आमा त अभिभावक शिक्षक भेलामा नियमित सहभागी भइराख्नुहुन्छ। आज त पढाइ मेलामा ताराको बाबा पनि आउनुभएछ, कस्तो खुसी लाग्यो।
हजुरहरूले हाम्रा छोराछोरीको पढाइ सिकाइ राम्रो होस् भनेर विद्यालयमा यस्तो कार्यक्रम आयोजना गर्नुभएको छ। हामी अभिभावकले पनि त सकेसम्म आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ नि मिस, कि कसो हो ताराकी आमा?
तपाईँले एकदमै ठिक भन्नुभयो।
विद्यालयको कार्यक्रममा हामी सहभागी हुँदा हाम्री छोरी पनि दङ्ग पर्छिन्, अनि हामीले पनि घरमा छोराछोरीको पढाइमा कसरी सहयोग गर्न सकिन्छ भनेर नयाँ नयाँ कुराहरू सिक्ने मौका पाउँछौँ।
तपाईँहरू दुवैजना नै घरमा छोरीको पढाइमा कति ध्यान दिनुहुन्छ, विद्यालयमा पनि शिक्षकहरूलाई भेटेर छोरीको पढाइ सिकाइ कस्तो छ भनेर समय समयमा छलफल गरि नै रहनुहुन्छ।
सुरु सुरुमा त हामीले के गर्ने कसो गर्ने भनेर केही मेलोमेसो पाएका थिएनौँ, तर पोहोर साल गाउँमा प्रारम्भिक कक्षा पढाइ सम्बन्धी दौतरी शिक्षा तालिममा सहभागी भएदेखि बिस्तारै सजिलो हुँदै गयो।
अनि घरमा त्यसबारे कुराकानी गर्दा गर्दै मैले पनि धेरै कुरा सिक्न पाएँ।
घरमा ससाना कुरामा विचार पुर्याउँदा पनि छोराछोरीको पढाइमा कति ठुलो फरक पर्ने रहेछ, होइन त?
हो नि, छोराछोरीले लेखपढ गर्नका लागि घरमा शान्त ठाउँ बनाइदिने, उनीहरूले पढ्दा कम्तीमा 10 मिनट भए पनि आफूसँगै बसेर पढेको कुरा सुनिदिने, विद्यालयमा पढाइ के कस्तो हुँदैछ भनेर सोध्ने, शिक्षकहरूलाई भेट्ने, कुरा गर्ने, यति मात्र गर्न सके पनि यसले राम्रो नतिजा ल्याउने रहेछ।
त्यसैले त हाम्री तारा अहिले पाठहरू खरर पढ्न सक्छिन्। गएको शनिबार बाल क्लबले आयोजना गरेको कथा वाचन प्रतियोगितामा उत्कृष्ट भएर पुरस्कार र सम्मान पनि पाइन्।
धेरै राम्रो। ओहो, सम्मान भन्दा पो सम्झे, आजको पढाइ मेलामा हाम्रो विद्यालयले यस वर्षको उत्कृष्ट अभिभावकलाई सम्मान गर्ने कार्यक्रम पनि राखेको छ नि।
आहा,
आमा बाबा।
ल छोरी पनि आइपुगिन्।
बाबा, मिसले पठन शिविरमा बोलाउनु भएको छ नि, जाउँ हिँड्नुहोस्।
ल, तपाईँहरू छोरीसँगै पठन शिविरमा सहभागी हुनुहोस्, म पनि एकछिनमा आउँछु।
हस् मिस।
बाबा, आज पठन शिविरमा म अल्छी टुल्के भन्ने कथा पढेर सुनाउँछु नि है।
भइहाल्छ नि छोरी।
टुल्के अल्छी छ, तर टुल्के सबैसँग मिल्छ। टुल्के घर आउँदैछ, टुल्केको बाटोमा चल्लो छ। बाबा, अब हजुरको पालो।
ल, राम्रोसँग सुन है त छोरी।
हस्।
चल्लो रुँदैछ, चल्लो खोल्सा पारी जान भन्छ, खोल्सा पारी हल्ला छ, टुल्केले बल्ल थाहा पाउँछ, खोल्सा पारी चल्लाको घर छ।
कस्तो रमाइलो कथा है बाबा।
हो त छोरी।
अबको केही बेरमा यस वर्षको उत्कृष्ट अभिभावकलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। सबै विद्यार्थी भाइ बहिनी र अभिभावकहरू विद्यालयको चौरतर्फ जाउँ है त।
नमस्कार। हाम्रो विद्यालयमा आयोजित पढाइ मेलामा विद्यालयको तर्फबाट हार्दिक स्वागत गर्दछु। यस विद्यालयमा आयोजित अभिभावक शिक्षक भेलामा निरन्तर सहभागी भई अन्य अभिभावकहरूलाई समेत सहभागी हुन सधैँ प्रोत्साहित गर्नुहुने, छोरीलाई निरन्तर विद्यालय पठाई घरमा पनि उनको पढाइमा विशेष ध्यान दिनुहुने, साथै दौतरी शिक्षा र आमा समूह मार्फत छरछिमेकमा समेत प्रारम्भिक कक्षा पढाइको महत्त्वको बारेमा जनचेतना फैलाउन सक्रिय भूमिका निर्वाह गर्नुभएकोमा विद्यालय व्यवस्थापन समितिले कक्षा दुईकी विद्यार्थी ताराकी आमालाई यस वर्षको उत्कृष्ट अभिभावक घोषणा गरेको जानकारी गराउँदछु। म उहाँलाई हामी सबैसँग आफ्ना अनुभव बाँडिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
धन्यवाद मिस। सबैलाई नमस्कार। विद्यालयबाट आज यस्तो सम्मान पाउँदा साह्रै खुसी लागेको छ। आफू त धेरै पढे लेखेको छैन, त्यसैले होला पहिले मलाई पनि छोराछोरीलाई विद्यालय पठाएपछि आफ्नो जिम्मेवारी पुरा भयो भन्ने लाग्थ्यो। तर पोहोर साल प्रारम्भिक कक्षा पढाइ सम्बन्धी दौतरी शिक्षा तालिममा सहभागी भएपछि पो थाहा पाएँ कि छोराछोरीको पढाइ राम्रो बनाउन विद्यालय र शिक्षकको जति भूमिका हुन्छ उति नै भूमिका हामी अभिभावकको पनि हुन्छ। त्यसैले अहिलेदेखि नै उनीहरूको पढाइको जग बलियो बनाउन हामी अभिभावकहरूले घरमा आफ्नो जिम्मेवारी पुरा गरौँ।
रमाइलो पढाई दिगो सिकाइ कक्षा एक दुई तिनका बालबालिकालाई।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइबारे विशेष अतिथिसँगको कुराकानी।
विशेष अतिथिसँग रमाइलो कथा।
नमस्कार, म माया गिरी। आजको हाम्रो अतिथि हुनुहुन्छ लेबोरेटरी आवासीय माध्यमिक विद्यालय किर्तिपुरको दृष्टिविहीन शाखा अन्तर्गत रहेर विगत 15 वर्षदेखि सोही विद्यालयमा अध्यापन र शिक्षिका सीता गेवालीज्यू। उहाँ स्नातकोत्तर गर्ने पहिलो पूर्ण दृष्टिविहीन नेपाली महिला हुनुहुन्छ। यहाँलाई स्वागत छ।
धन्यवाद।
तपाईँ यसरी सफल हुनुको पछाडि पढाइ एउटा महत्वपूर्ण पक्ष रहँदै आएको छ, त्यसैले हामी तपाईँसँग प्रारम्भिक कक्षा पढाइका सम्बन्धमा केही प्रश्नहरू सोध्न चाहन्छौ। पहिलो प्रश्न, तपाईँ प्रारम्भिक कक्षामा पढ्दै गर्दा तपाईँका रुचिका पुस्तकहरू कुन कुन थिए?
म त पूर्ण दृष्टिविहीन व्यक्ति हुँ। मलाई चाहिँ कथा कविताहरू पढ्न त एकदम मन पर्थ्यो, तर त्यति बेला हाम्रो विषयगत ब्रेल पुस्तकहरू पनि हुन्थेनन्। मेन हाम्रो स्रोत नै बाल कार्यक्रम थियो भन्ने नि हुन्छ, होइन?
तपाईँलाई सम्झना छ त्यस बेला तपाईँलाई सबैभन्दा मनपर्ने कुराहरू के थिए?
त्यति बेलाको नाटकहरूले पनि धेरै शिक्षा दिन्थे हामीलाई। अरूलाई राम्रोसँग सहयोग गर्नुपर्छ, हेला गर्न हुँदैन, माया ममता गर्नुपर्छ, अनि परेको बेलामा सहयोग गर्नु नै सबभन्दा राम्रो हो भन्ने कुरा।
तपाईँले कसरी पढ्न सिक्नुभयो, सम्झना छ?
म खगेन्द्र नवजन केन्द्र जोरपाटीमा आएर भर्ना भई त्यहाँ ब्रेल सिकेँ, अनि त्यसै मार्फत मेरो पढाइ चाहिँ अगाडि बढेको हो। अनि हामीले सुनेको आधारमा आफैले पनि नोटहरू रेकर्ड गरेर पनि हो, आफैले लेखेर पनि पढ्थ्यौँ।
पढ्नु रमाइलोको लागि हुन्थ्यो वा कुनै पाठ वा गृह कार्यको रूपमा हुने गर्थ्यो?
गृह कार्यको लागि चाहिँ ब्रेल बुकहरू प्रयोग गरिन्थ्यो। रमाइलोको लागि चाहिँ हामीले शुक्रबार शुक्रबार कार्यक्रम गर्थ्यौँ, कथा कविता हामी आफै पनि लेख्थ्यौँ, होइन?
तपाईँले सानो छँदा पढाइमा जोड नदिनु भएको भए अहिले तपाईँको जीवन कस्तो हुने थियो होला?
मेरो जीवन एकदम दुखी हुन्थ्यो। म गाउँमै हुन्थेँ, शिक्षा पाएर यो ठाउँमा आएर विभिन्न किसिमका तौर तरिकाद्वारा शिक्षण गर्छु अनि कम्प्युटर सिकाउँछु, यो सबै शिक्षाको कारणले हो। अभिभावकहरूले आफ्ना बच्चा बच्ची छोराछोरीहरूलाई सानैदेखि शिक्षा दिनुभयो भने उनीहरूको जिन्दगी एकदम सफल बन्छ भन्ने कुरामा एकदम म चाहिँ विश्वस्त छु।
सीताजी, आफ्नो व्यक्तिगत कथाहरू हामीलाई सुनाइदिनु भएकोमा तपाईँलाई धेरै धन्यवाद।
हजुर, धन्यवाद।
अब म तपाईँलाई पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित यस महिनाको छनौटको लोकप्रिय पुस्तक हाम्रा श्रोता सामु पढेर सुनाइदिनु हुन अनुरोध गर्दछु।
हस्, मैले यो हाम्रो नर्मल प्रिन्टमा अथवा सामान्य किसिमको अक्षरमा मैले देख्दिनँ, त्यसैले यो मैले पढ्न गइरहेको कथा चाहिँ ब्रेलमा अनुवाद गरिएको छ। यसको शीर्षक रहेको छ मुजुरको प्वाख। यसका लेखक हुनुहुन्छ हरिहर तिमल सिन्हा। यसका चित्रहरू कीर्ति कौशल जोशीले बनाउनु भएको हो र यसको सम्पादन शाश्वत पराजुलीले गर्नुभएको हो। कथा यस प्रकार छ, मुजुरको प्वाख। ओहो, मेरा राम्रा प्वाख खोइ, मुजुरले आफ्नो जिउ हेर्दै भन्यो। आज त नयाँ वर्षको दिन हो, वनका सबैलाई नाच देखाउन मन थियो, अब कसरी नाच्ने होला? मुजुर प्वाख खोज्न निस्कियो। ए डाँफे दाई, मेरो प्वाख हरायो, अब के गर्ने होला? ल ल, मेरो एउटा प्वाख लिऊ। ए सारस काकी, मेरो प्वाख हरायो भन्या? चिन्ता नगर, तिमी छाने र मेरो एउटा प्वाख लैजाऊ। ए सुगा, तिमीले मेरो प्वाख देख्यौ? सुगाले भन्यो, अह, देखेको छैन। सुगाले मुजुरलाई एउटा प्वाख दियो। ए मुनाल माइजू, मेरो प्वाख देख्नुभयो? देखिन भान्जा, बरु मेरो एउटा प्वाख लैजाऊ न त। ए बकुला बाजे, हजुरले मेरो प्वाख देख्नु भएको छ? बकुलाले मुजुरतिर नहेरी भन्यो, मेरा प्वाखले हुने भयो, एउटा लिएर जाऊ। तलाउको पानी पिउँदै मुजुरले सोध्यो, हाँस बहिनी, तिमीले मेरो प्वाख देख्यौ? अह, देखिन त, बरु मेरो एउटा प्वाख लैजाऊ दाई। मुजुरले अरू चरासँग पनि प्वाख लियो, सबैले दिएका प्वाखलाई मुजुरले मिलाएर जोड्यो। आहा, यसै गरी हामी मुजुरको प्वाख राम्रो भएको हो कि क्या हो? मुजुर छम छमी नाच्न थाल्यो।
धन्यवाद सीताजी। श्रोता, आजको कार्यक्रममा हामीले स्नातकोत्तर गर्ने पहिलो पूर्ण दृष्टिविहीन नेपाली महिला सीता गेवालीज्यूसँग कुराकानी गर्यौं। हामी अर्को विशेष अतिथिसँगको रमाइलो कुराकानी लिएर फेरि आउनेछौ। यतिन्जेल सँगै रहेर कार्यक्रममा साथ दिनुभएकोमा धन्यवाद। नमस्कार।
मेरो पनि नमस्कार।
रमाइलो पढाई दिगो सिकाई कक्षा एक दुई तीन का बाल बालिकालाई।
हामी अहिले सुन्दैछौ ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
समाज समुदायमा बढ्दै गइरहेको जनस्वास्थ्य चुनौती, नसर्ने किसिमका रोगहरू जसलाई अङ्ग्रेजीमा नन कम्युनिकेबल डिजिजेज अर्थात् छोटकरीमा NCD पनि भनिन्छ। यसैका बारेमा समसामयिक सचेतना जगाउँदै व्यवहार परिवर्तनका माध्यमबाट मृगौला, उच्च रक्तचाप, मधुमेह र मुटुरोग निवारण कार्यक्रमलाई सघाउने उद्देश्यले KSDC नेपाल, BP कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जेनेभा युनिभर्सिटी हस्पिटलद्वारा जनहितका लागि प्रस्तुत नियमित आम सञ्चार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान रेडियो कार्यक्रम लहर कामना स्वस्थ जीवनको।
नमस्कार, ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस संयोजित रेडियो लहर कामना स्वस्थ जीवनको यस नयाँ 13 भेटघाटमा तपाईँ प्रिय सहभागी श्रोताहरूलाई स्वागत गर्छौ। म उपेन्द्र
र म अचला रेडियो कार्यक्रम लहर कामना स्वस्थ जीवनको सहभागी श्रोताहरूले यस श्रृङ्खलाबद्ध लहरमा KHDC अर्थात् मृगौला, मुटु लगायत उच्च रक्तचाप र मधुमेह सम्बन्धी चर्चा परिचर्चा गरिरहेका छौँ। साथसाथै हाम्रो स्वास्थ्य सम्बन्धी थप सवाल सरोकार नसर्ने किसिमका रोगहरू, थाइरोइड हर्मोनल समस्या र फोक्सो तथा श्वास प्रश्वास सम्बन्धी रोगहरूको उपचार व्यवस्थापन तथा रोकथाम एवं क्यान्सर लगायतका नसर्ने किसिमका रोगहरूका बारेमा धेरै जानकारी, सूचना र सन्देश पाउनु भएको हाम्रो विश्वास छ।
यस्तो महत्त्वपूर्ण र जीवन उपयोगी ज्ञान, सिप र बुद्धिमानी प्राप्त गर्न हामीलाई स्रोत व्यक्तिहरू भएर 13 विभिन्न विज्ञ चिकित्सकहरूले गुण लगाउनु भयो। उहाँहरू हुनुहुन्छ डाक्टर ज्योति भट्टराई, डाक्टर सञ्जीव कुमार शर्मा, डाक्टर फणिन्द्र बराल, डाक्टर भवानी मानन्दर, डाक्टर दिवाकर शर्मा, डाक्टर सौरभ खतिवडा, डाक्टर डिना श्रेष्ठ, डाक्टर भूपेन्द्र शाह, डाक्टर ऊर्जा भट्टराई, डाक्टर ऋषि कुमार काफले, डाक्टर धीरज नारायण मानन्दर, डाक्टर दिव्या सिंह शाह र डाक्टर महेश सिग्देल।
यसका साथै कार्यक्रमका लागि देशको विभिन्न भागहरूबाट IVR मार्फत आफ्नो जिज्ञासा पृष्ठपोषणहरू पनि रेकर्ड गराउनु भएको छ। अब सुनौ टोल फ्री IVRमा हामीलाई प्राप्त भएका यी भोइसहरू।
ओहो, कति राम्रो कुरा! रेडियो सुनेर 11-11 डिजिटका अङ्कहरू नोट गर्दै सम्झी सम्झी टाढा टाढादेखि आफ्नो सन्देशहरू रेकर्ड गराउनु भएको सुनिहाल न त के भन्नुभएको रहेछ।
नमस्कार, म उमाकुण्ड गाउँपालिका घुजी रमेशा बागमती प्रदेशबाट नेत्रबहादुर थापा। मेरो जिज्ञासा रहेको छ, उमेर अनुसार हाइट र वेट चाहिँ कम छ, यसको लागि के गर्नुपर्ने यसको बारे बताइदिनु।
हजुर, म लुम्बिनी प्रदेशबाट सुनिस्थिरी गाउँपालिकाबाट ओम प्रकाश विष्ट बोलिरहेको छु। मेरो मतदाता नाम अलि पनि हरायो, त्यसपछि मेरो विवाह दर्ता हरायो, मेरो बच्चाहरूको मेरो दुईवटा बच्चा छन्, यिनी दुईवटा बच्चाहरूको आर्यनजङ विष्ट प्लस आदित्य विक्रम विष्ट छन्, यिनीहरूको अब जनवर्ता पनि हरायो, यसको लागि मैले के गर्ने? पालिकामा जाँदाखेरि तपाईँलाई अब पालिकाले अब हामीहरूलाई नहेरे जस्तो अवस्था देखिन्छ, यसको लागि मैले के गर्नुपर्छ? त्यो तपाईँहरूले अब निकायमा चाहे तपाईँहरूले नै अब केही कुरा अब प्लेन हुन्छ भन्ने आशा राखिरहेको छु।
अनि परामर्श लिउँ।
मृगौला, उच्च रक्तचाप, मधुमेह र मुटु रोग जचाएर किडनी फेलियर, हृदयघात, पक्षघात अनि अन्धोपनबाट हाम्रो अनमोल जीवनलाई सदैव जोगाऊ।
नमस्कार, म डाक्टर सञ्जीव कुमार शर्मा। ABCDE जचाउ र मृगौला र मुटु बचाउ। ए अर्थात् एल्बुमिन, एल्बुमिन भनेको पिसाबमा जाने एक खालको प्रोटिन। बी अर्थात् ब्लड प्रेसर या हाइपरटेन्सन वा उच्च रक्तचाप। सी अर्थात् क्रिएटिनिन र कोलेस्टरल। डी अर्थात् डायबिटिस। ई अर्थात् EGFR मृगौलाको रक्त शुद्धिकरणको दर। हाम्रो शरीर प्रणालीमा रक्त तत्त्व, रक्त संचार र रक्त प्रणालीमा केन्द्रीय अनमोल र विकल्प रहित दुई मुख्य अङ्ग मृगौला र मुटु जोगाउने यी सूत्रहरू र आधारहरू हुन्। यिनीहरूको नियमित जाँच कसरी गर्न सकिन्छ भन्दा एबिसिडिई को जाँच गरेर। हाम्रो देशमा मृगौला विफल हुने मुख्य कारण मधुमेह र पिसाबमा प्रोटिन जाने ग्लोमेरुलोनेफ्राइटिस नामक डिजिजहरू हुन्। त्यसै गरी मुटु रोग बिग्रिने मुख्य कारणहरू उच्च रक्तचाप, मधुमेह र रगतमा कोलेस्ट्रलको मात्रा बढ्नु हो। तसर्थ एबिसिडिई जचाउ, मृगौला मुटु बचाउ।
मृगौला मुटु दाजुभाइ, एकको चोट अर्कालाई, जरुरी छन् प्राणलाई बचाई राख्नु दुवैलाई।
थप जानकारीका लागि केएचडीसी नेपालको फोन नम्बर 98027 94 737, सम्झनाका लागि नम्बरहरू फेरि एकपटक 98027 94 737। सोही नम्बरको सोसियल मिडिया व्हाट्सएप, फाइबर, इमो, फेसबुक मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ।
सहभागी श्रोता, नसर्ने किसिमका रोगहरू अर्थात् नन कम्युनिकेबल डिजिजेसले हाम्रो शरीरको सम्पूर्ण अङ्गहरूमध्ये अति केन्द्रीय र अति संवेदनशील अङ्गहरू मृगौला अर्थात् किडनी, मुटु अर्थात् हार्ट र फोक्सो अर्थात् लङ्ग्सहरूलाई कसरी प्रतिकूल अवस्थामा पुर्याउँदो रहेछ भन्ने कुराको जानकारी गएका खण्डहरूमा हामीले पायौँ। त्यसै गरी मृगौला मुटु र फोक्सोलाई स्वस्थ राख्न उच्च रक्तचाप र मधुमेह किन नियमित जचाइ राख्नुपर्छ र नसर्ने किसिमका रोगहरूबाट बच्न र जोगिन हामीले के उपायहरू अप्नाउनु पर्छ, ती कुराहरू पनि गएका खण्डहरू सुनिसकेपछि धेरै थाहा पायौँ।
अचलाजी, आज भने यिनै नसर्ने किसिमका रोगहरू र मृगौला मुटु र फोक्सोबारे समष्टिगत कुरा गर्न कोशी प्रदेश धरान सुनसरी स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवारत रेक्टर प्रोफेसर डाक्टर सञ्जीव कुमार शर्मासँग विस्तृतमा संवाद गरौँ।
सञ्जीव डाक्टर साहब नमस्कार।
नमस्कार।
हामीले कामना स्वस्थ जीवनको यस रेडियो लहरमा खास गरी मृगौला र मुटु सम्बन्धी रोग, रोकथाम, समस्या, उपचार आदिको बारेमा कुराकानी गऱ्यौँ। यही सिलसिलामा मुटु र मृगौला दुइटैमा हुने समस्या दीर्घकालिक पनि हुनसक्छ र दीर्घ रोगहरू पनि करिब करिब हामीले भन्ने गरेको केएचडिसीसँग नजिक छ, त्योसँग फोक्सो पनि अलि परबाट सम्बन्ध राख्दछ र क्यान्सर अर्को एउटा कहिले दीर्घ अथवा कहिले छिटो नै पनि मानिसलाई अन्त गराउने एउटा रोग हो। समग्रमा चर्चा गरौँ न, दीर्घ रोगहरू र हामीले कुराकानी गरेको मृगौला मुटु त्यसै गरी उच्च रक्तचाप र मधुमेह, यसको सेरोफेरोमा रहेर कुराकानी गरौँ न। डाक्टर साहबको सल्लाह के छ?
धन्यवाद यो कुराहरूलाई इनिसिएट गर्नुभएकोमा। पहिला कुरो त हामीले दीर्घ रोग भन्ने बित्तिकै कतिपय रोगहरू जुन चाहिँ दीर्घ रूपमा मानिसको शरीरमा रहन्छ या त्यसको उत्पन्न हुन दीर्घ समय लाग्छ, लामो समय लाग्छ, र ती चाहिँ अरूलाई एउटा मानिसबाट अर्कालाई नसर्ने हुनाले दीर्घ नसर्ने रोगहरू भन्दछौँ। यी रोगहरू चाहिँ विशेष गरेर आजको समाजमा किन बढ्दै गइरहेको छ भन्ने मुख्य कुरा हो। यसको मुख्य कारण हामीले धेरैपल्ट यसलाई संवादमा पनि ल्याएका छौँ कि बढ्दै गरेको सहरीकरण, प्रदूषण, बिग्रिँदै गएको जीवनशैली जसमा खानपिनदेखि लिएर शारीरिक परिश्रमका कुराहरू आउँछन्, धुम्रपानका कुराहरू आउँछन्, मानसिक तनाव जुन हाम्रो दैनिकी बढ्दै गएको चिजमध्ये एउटा हो, यी सबै कुराले गर्दा हाम्रो जस्तो मुलुकमा, पश्चिमी मुलुकमा पनि दीर्घ रोगहरू बढ्दै गएको छन्। यिनै रोगहरू मुटु रोग, मधुमेह, उच्च रक्तचाप, फोक्सो रोग, क्यान्सरजन्य रोग, मृगौला रोग आदि इत्यादि आउँदछन् र यिनीहरूलाई रोकथाम गर्ने भनेको हामीले दुई किसिमले हेर्नुपर्छ। यिनीहरूको उत्पत्ति कसरी हुन्छ भन्ने मुख्य रूप हो। म सधैँ नै यी रोगहरूलाई एउटा वृक्षसँग तुलना गर्छु। त्यो वृक्ष बन्नलाई के हुन्छ त भन्दा सुरुमा एउटा त्यसको बिउ हुन्छ, त्यो बिउ चाहिँ बिस्तारै उम्रिन्छ, जरा गाड्दै जान्छ, माथि फेद पलाउँदै जान्छ, अनि बढ्दै गएपछि त्यसले सही वातावरण पायो भने बढ्दै गएपछि त्यसले झाङ्गिन्छ, आँगा बिगा हुन्छ। त्यस्तै हाम्रो शरीरमा पनि अस्वस्थकर जीवनशैली, खानपिन नराम्रो, शारीरिक परिश्रम नगर्ने बानी, मानसिक तनाव, पोल्युसन जन्य शहरीकरणका प्रभावहरू, यी सबैले गर्दा ती रोगहरूको बिउ हाम्रो शरीरमा गाडिन्छ। त्यो बिउ बिस्तारै जरा पलाउँदै माथि हाँगा उठ्दै जान्छ। हामीले त्यसलाई खासै ख्याल गर्दैनौँ। ती कस्ता हुन्छन् भने कि त मोटोपन हुन्छन्, कि त शरीरमा बोसोको मात्रा बढी हुन्छ, कि त उच्च रक्तचापको हिसाबले आउँछ, कि त मधुमेहको हिसाबले आउँछ, यिनीहरू आउन थाल्छन्। र सुरुमै यसलाई पत्तो लाएर हामीले सही दिशातर्फ फर्किन सक्यौँ भने ती रोगहरू बढ्दैनन्। नत्र भने यी रोगहरू बिस्तारै बिस्तारै बढ्दै जान्छन् र विभिन्न आकार प्रकार लिन्छन्। जस्तै कसैलाई मुटुको रोग हुन्छ, हृदयघात हुने, हृदय विफल हुने, कसैलाई मृगौलाको रोग हुन्छ, मृगौला विफल हुने, कसैलाई पक्षघात हुन्छ, कसैलाई क्यान्सर हुन्छ, कसैलाई फोक्सोको दम हुन्छ, आदि इत्यादि हुन्छ। र दीर्घ रोग भनेको चाहिँ यी सबै कुरालाई समग्रमा हेरेर यसको उत्पत्तिदेखि निवारणसम्म हेर्दाखेरि व्यक्तिले अप्नाउने सावधानतादेखि लिएर गभर्मेन्ट लेभलमा पोलिसी बनाउनेदेखि लिएर सुरुमै उपचार गर्न प्राथमिक स्वास्थ्य केन्द्रदेखि लिएर बढ्दै गरेको जटिलतालाई उपचार गर्न ठुला ठुला अस्पतालहरू, युनिभर्सिटी अस्पतालहरूको जरुरत हुन्छ। र यसले चाहिँ समग्रमा आजको दिनमा करिब करिब 75-80% मानिसको मृत्युको कारण, ठ्याक्क भन्दा हामी 2/3 भन्छौँ भन्दा चाहिँ 66%, करिब करिब 70% मानिसको मृत्युको कारण हाम्रो देशमा यिनै दीर्घ रोगहरूबाट हुन्छ।
हामीलाई यो आइभीआरमा विभिन्नपल्ट जिज्ञासा आएको, महिलाहरूको विशिष्ट अवस्था, खास गरी गर्भवती अवस्था र स्तनपान गराउने अवस्था, यस्तो दुईटा अवस्थाका महिलाहरूले मृगौला र मुटु, यो सम्बन्धी जटिलता, यसको निरोगीपना अथवा यसको स्वस्थताको लागि उनीहरूको लागि केही जानकारी छुट्टै चाहिन्छ।
गर्भवती महिलाको मुटुको कुरा गर्दाखेरि विशेष रूपले हाम्रो जस्तो देशमा दुईटा रोगलाई बढी ध्यान दिनुपर्ने हुन्छ। एउटा चाहिँ बाथमुटु रोग, जुन चाहिँ बाल्यकाल 5-15 वर्षको भित्र भन्छ युजली बाथ रोग सुरु भएर, हामी जसलाई रिउमेटिक फिभर या रिउमेटिक आर्थराइटिस भन्छौँ, त्यो लागेर पछि मुटुको भल्भ अर्थात् ढोका बिग्रिएर मुटुको रोग लाग्दछ। र पछि गर्भवती अवस्थामा कोही बेला त्यो रोगहरू देखिन्छ, किनभने ती रोग पनि सुरुवाती अवस्थामा लक्षण हुँदैनन्। जब भल्भ साँगुरेर धेरै सानो हुन्छ या त धेरै खोकुलो हुन्छ अनि मात्रै त्यो रोगहरू थाहा हुन्छ, र त्यो अवस्थामा उहाँहरूलाई एउटा रोग देखिन सकिन्छ। त्यसको अवस्था हेरेर पहिला प्रेग्नेन्ट भएपछि जाँच गरेर पत्तो लगाएर उपचार पनि गर्न सकिन्छ। कोही बेला साह्रै नै गाह्रो भयो भने विशेषज्ञ भएको ठाउँमा, जस्तै मलाई लाग्छ पूर्वमा आजको दिनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरमा यसको उपचार सम्भव छ। ती दुईवटा ठाउँ बाहेक पूर्वमा अन्त भए जस्तो लाग्दैन मलाई। त्यही भएर त्यो अवस्थामा प्रेग्नेन्ट लेडीको जाँच गरेर पत्तो लगाएर उहाँलाई यदि त्यस्तो खाले उपचार चाहिन्छ भने सही व्यवस्थापन गर्न पठाउनु जरुरी हुन्छ एउटा। अर्को कुरा, कोही बेला बच्चा भएपछि मुटुको काम 81 घट्दछ। मुटुले गर्ने पम्प शक्ति जुन हुन्छ, उसले पम्प गर्छ, त्यो कट्छ। त्यसलाई हामी डाइलेटेड कार्डियोमायोपथी भन्छौँ, पेरिकार्डियम कार्डियोमायोपथी भन्छौँ, प्रेग्नेन्सी डेलिभरीको वरिपरि हुने। यी दुईवटा विशेष अवस्था हुन्। अरू अवस्थाहरू चाहिँ भए तापनि तिनीहरूलाई खासै अहिले तुरुन्तै एड्रेस गर्नुपर्ने जस्तो लाग्दैन, किनभने त्यसको कम हुन्छ। जस्तै रगतको धमनी ब्लक हुने या त च्यातिने रोगहरू पनि हुन सक्छन्, तर मुख्य रूपले हामीले दैनिकी देख्ने रोगहरू चाहिँ बाथमुटु रोग र कार्डियोमायोपथी भन्ने बच्चा जन्मिने समयको वरिपरि हुने रोगलाई नै मान्दछौँ। तर त्यसले गर्दा के हुन्छ भने कतिपय औषधिहरू स्तनपान गराइराखेको आमाहरूले खान नमिल्न सक्छ, त्यो कुरालाई ध्यान दिएर हेर्नुपर्ने हुन्छ। अन्यथा त्यति धेरै अरू ठुलो समस्या हुन्न। हामीले पनि प्रेग्नेन्सीमा गर्भावस्थामा हुने मुटु रोगको बारेमा अध्ययन गरेका छौँ र त्यसका निष्कर्षहरूले यस्तै देखाउँदछ। मृगौलाको पनि त्यस्तै कतिपय अवस्थाहरू हुन्छ। जस्तै मृगौला विफल भएको महिला पनि गर्भ बस्न सक्छ, र त्यसको म्यानेजमेन्ट उपचार विधि चाहिँ अलिक जटिल हुन्छ र विज्ञहरू भएको ठाउँमा नै गर्नुपर्ने हुन्छ। त्यस्तै प्रेग्नेन्सीको बेलामा हुने अरू रोगहरू पनि हुन्छन्। र यी विशेष अवस्थामा भने गर्भावस्था जाँच्दै गर्दाखेरि पत्तो लगाएर अनि उपचार गर्नुपर्ने हुन्छ।
अहिले हामी काठमाडौँ उपत्यका ललितपुर स्थित डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसबाट सञ्चालित पाक्षिक रेडियो कार्यक्रम लहर कामना स्वस्थ जीवनको लहरबद्ध रेडियो प्रस्तुतिमा छौँ। आजको यस श्रृङ्खलामा हामी नसर्ने किसिमका र दीर्घ रोगहरूको रोकथाम उपचार र व्यवस्थापनका बारेमा कोशी प्रदेश सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रोफेसर डाक्टर सञ्जीव कुमार शर्मासँग संवाद गरिरहेका छौँ।
अहिले देशमा प्रदेशहरू र विभिन्न किसिमबाट जनसङ्ख्याको चाप अथवा जनसङ्ख्याको वितरण फरक हुँदै जाँदा स्थानीय तहमा यो नसर्ने किसिमका र दीर्घ रोगहरूको व्यवस्थापन कसरी गर्न सक्छन्, प्रादेशिक तहमा पालिका तहमा यसको बारेमा अनुभवी र वरिष्ठ चिकित्सकको दृष्टिकोणबाट के सल्लाह दिनुहुन्छ?
हामीले गर्दै गरेको केएचडिसी प्रोग्रामले पनि यही कुरालाई समेट्दछ। यी रोगहरू बिस्तारै बिस्तारै बढ्छन्, एउटा रुखको बिउ जस्तो, भुसको आगो जस्तो भित्रभित्र फैलिने, र यी रोगहरूलाई समुदाय केन्द्रित यी रोगको प्रतिरोध गर्ने नियमहरूको विकास हुन जरुरी छ। जस्तै गाउँघरमै गएर स्वस्थ खानेकुरा, स्वस्थ जीवनशैलीको बारेमा, धुम्रपान नगर्ने कुरामा विशेष गरेर जोड दिनुपर्छ र ती कुराहरूलाई हामीले नियन्त्रणमा ल्याउन सक्नुपर्छ। शारीरिक परिश्रम गर्ने बानी हिजो आज कस्तो छ भने गाउँघरमै पनि मोटरसाइकल पुगेका छन्, हामी हिँड्दैनौँ कासै, गाउँ गाउँमा रेस्टुरेन्टहरू पुगेका छन् जुन चाहिँ खानेकुराहरू त्यति स्वास्थ्यकर हुँदैन। तर ती रोग फेरिको अर्को के छ भने यी रोगहरूले समाते पनि यिनीहरूको कुनै लक्षण हुँदैन सुरुवाती अवस्थामा। जस्तै 200 ब्लड प्रेसर भएको मानिस पनि आरामसँगले हिँडिरहेको देखिन्छौँ हामी, 500 ब्लड सुगर भएको मानिस पनि आरामसँगले हिँडिरहेको देख्छौँ, उहाँलाई थाहै हुन्न कि उहाँलाई रोग छ। त्यही भएर यो रोगको खोज पडताल कार्यक्रम भनौँ, स्क्रिनिङ प्रोग्राम हुन पनि जरुरी छ। र जुन अहिले नगर केन्द्रित या सहर केन्द्रित या गाउँ केन्द्रित जुन हामी बेसिक हेल्थ सर्भिसका कुरा गर्दैछौँ, आधारभूत स्वास्थ्य केन्द्रहरू, तिनीहरूमै मलाई लाग्छ, यद्यपि अहिले ठ्याक्कै त्यसैको लागि आधारभूत स्वास्थ्य केन्द्रको कुरा नआए तापनि, त्यो लेभलमै यी रोगहरू पहिचान गर्ने क्षमता विकास गर्न जरुरी छ। र कमसेकम अहिलेकै सन्दर्भमा पनि हेल्थ पोस्ट र प्राइमरी हेल्थ सेन्टरलाई यी रोगहरू कसरी पहिचान गर्न सकिन्छ र रोकथाम गर्न सकिन्छ, यी रोगहरूलाई कसरी चाहिँ सुरुवातीको अवस्थामा उपचार गर्न सकिन्छ भन्ने जुन पेन प्याकेजहरू सुरु भएको छ देशमा, पेन प्याकेज छ, त्यसैलाई नै स्ट्रेन्थेन गर्दै नेपाल सरकारको पेन प्याकेज, त्यसमा मलाई लाग्छ डब्ल्युएचओको पनि सहयोग छ, त्यो पेन प्याकेजलाई स्ट्रेन्थेन गर्ने कुरामा, अर्को अर्थमा भन्दाखेरि हेल्थ पोस्ट र प्राइमरी हेल्थ सेन्टरको क्यापासिटी बिल्डिङ भन्छौँ हामी, त्यसको सशक्तिकरण गर्नलाई त्यहाँ ल्याबको सुविधा हुनु पर्यो, सुगर कोलेस्ट्रल किडनीको जाँच गर्न सक्ने त्यहाँका जनशक्तिलाई तालिम दिएर, जुन पेनले पनि दिन्छ हामी पनि दिन्छौँ, त्यो तालिम दिएर त्यहाँको जनशक्तिलाई चाहिँ त्यो व्यवस्थापन गर्ने तहमा स्किल डेभलप गराउनु पर्यो। र त्यहाँ व्यवस्थापन गर्न सकिँदैन, जस्तै कोही मुटु विफल भएको छ या त मृगौला विफल हुन थालेको छ या त दुई तिनवटा औषधि दिँदा पनि प्रेसर कन्ट्रोल हुँदैन, त्यस्तो बिरामीलाई चाहिँ त्योभन्दा एक तहमाथि अहिले हामी जिल्ला अस्पतालमा भनौँ पठाउने रेफरल सिस्टमको डेभलप गर्नुपर्ने हुनेछ। अहिले पेन प्लस भनेर पनि नेपालमा पाइलटिङ हुँदैछ, पूर्वमा हामी दमकमा गर्दैछौँ, भगवान् कोइराला डाक्टरसभाको टोलीसहित काठमाडौँ युनिभर्सिटी सरकार स्वास्थ्य मन्त्रालय डिसिडी सबै मिलेर हामी गर्दैछौँ। म कोशी प्रदेशमा चाहिँ त्यो पेन प्लसको कोअर्डिनेट पनि गरेको छु। र त्यसरी त्यहाँ त्यो तहमा उपचार हुन सक्ने बिरामीलाई त्यो तहमा सेकेन्डरी लेभल भनौँ, त्यहाँ उपचार गरिसकेपछि उहाँलाई फेरि प्राइमरी लेभलमा तल्लो तह पठाउन सक्ने हो कि या त माथिल्लो तलमा पठाउनु पर्ने हो कि अर्थात् रेफर गरेर टर्सरी केयरमा पठाउनु पर्ने हो कि भन्ने कुराहरूलाई विकसित गरेर व्यक्ति केन्द्रित उपचार गर्न सकिन्छ। तर सँगसँगै यसलाई रोकथाम गर्न पनि उत्तिकै जरुरी हुन्छ, त्यही भएर झन् जरुरी हुन्छ म भन्छु, रोकथाममा पनि उत्तिकै नै प्रयास गर्नुपर्ने हुन्छ। जस्तै हामी मृगौलाको बिरामीहरूले डायलाइसिस निशुल्क पाउनुहुन्छ, ट्रान्सप्लान्ट गर्यो भने उहाँहरूले थप केही पैसा पनि पाउनुहुन्छ मासिक हिसाबमा। त त्यो सबै गर्दा गर्दै मुख्य रूपले यो रोगहरू लाग्नै नदिन चाहिँ या सुरुकै अवस्थामा यसलाई रोकथाम गरेर निको पार्ने कुरामा चाहिँ अत्यन्तै महत्त्वपूर्ण साथ हेरिदिनुपर्छ, नत्र भने यसको विकराल रूप नेपाल जस्तो देशले थान्न सक्दैन।
डाक्टर साहबले पेन भन्नुभयो र पेन प्लस भन्नुभयो, जुन नसर्ने किसिमका रोगहरूको विरुद्धको एउटा भनौँ उपाय अथवा
अभियान
हो, त्यो भनेको के हो पेन अथवा पेन प्लस भनेको?
पेन र पेन प्लस भनेको चाहिँ पेन भनेको प्याकेज अफ एसेन्सियल नन कम्युनिकेबल डिजिज भनेको चाहिँ विशेष गरेर यसले चारवटा रोगलाई एड्रेस गर्दछ, मधुमेह, उच्च रक्तचाप, मुटु रोग अनि फोक्सोको दम, र त्यसैमा मृगौला रोग पनि काहीँ राखेको छ। र त्योभन्दा बाहेक अहिले एनसिडिआई एन्ड पोभर्टी कमिसन भन्ने छ, जसले गर्दा चाहिँ हाम्रो जस्तो देशमा हुने बाथमुटु रोग, छारे रोग आदि इत्यादिलाई पनि फरक ढङ्गले हेर्नुपर्छ र चारवटा रोगले मात्रै हुँदैन भन्ने धारणा पनि छ। पेन भनेको चाहिँ तिनै चारवटा रोगको लागि विशेष गरेर तिज रोगले नै 80% मानिसहरूको मृत्युको कारण भएको भन्ने तथ्याङ्कले गर्दाखेरि ती रोगहरूलाई चाहिँ विशेषत एड्रेस गर्न, जुन दीर्घ रोगहरू हुन्, प्राइमरी लेभलमा जनशक्ति तयार गर्ने र केही बेसिक आधारभूत स्वास्थ्य जाँचका प्रक्रियाहरू पनि गर्ने भनेर चाहिँ नेपाल सरकारले 77 जिल्लामा प्राइमरी हेल्थ सेन्टरमा र हेल्थ पोस्टमा लागू गरेको छ। तर कुरा के आयो भने प्राइमरी हेल्थ सेन्टर र हेल्थ पोस्टबाट रेफर गरेको बिरामीहरू कहाँ जाने त भन्दाखेरि उनीहरू त कि त जोनल हस्पिटलमा जानु पर्यो, डिस्ट्रिक्ट हस्पिटलमा जानु पर्यो, या त मेडिकल कलेजमा जानु पर्यो। तर त्यहाँ जानुपर्ने बिरामी चाहिँ सबै बिरामीहरू चाहिँ धेरै दक्ष जनशक्ति भएको ठाउँमा पुग्नु पर्दैन भन्ने अवधारणाका साथमा बिच तहको मिडल लेभल भनौँ न, अघिको प्राइमरी लेभल हो, यसलाई सेकेन्डरी या बिचको लेभल हो, त्यहाँ पेन प्लस प्याकेज भनेर चाहिँ एउटा उपचार विधिको प्रयोग नेपालमा गर्न खोजिएको छ। त्यो अरू देशहरूमा पनि छ, नेपालमा पनि गर्न खोजिएको छ। जस्तै टाइप 1 डायबिटिज भन्ने पनि जुन इन्सुलिन लाउने बिरामीहरू हुन्छ तिनीहरूलाई पनि मुटुको हकमा, हृदय विफल भएका बिरामी हार्ट फेलियर भन्छौँ हामी, किडनीको हकमा बेसिक क्रोनिक किडनी डिजिजहरूको कुरा पनि, फोक्सोको लागि पनि दम अलिक जटिल तर मेडिकल कलेज या ठुलो अस्पतालमा पुर्याइहाल्नु नपर्ने खालको, यी सबै रोगहरूलाई चाहिँ उपचार गर्ने स्ट्रोकको रिहेबिलिटेसन भयो भन्ने हिसाबले एउटा थप बिचको लेभलको केयर मोडेल एउटा डेभलप गरेको छ, क्रोनिक केयर मोडेल भन्छ त्यसलाई, पेन प्लस भन्दछ। अन्तमा यहाँहरू सबैलाई यो रेडियो प्रोग्राम कामना सुनिदिने भएकोमा धन्यवाद दिन चाहन्छु र जाँदा जाँदै एउटा कुरा चाहिँ यहाँहरूलाई म विशेष अनुरोध गर्न चाहन्छु, आफू स्वस्थ रहने कि नरहने भन्ने कुरा आफूमै भर पर्छ। यदि हामीले स्वस्थ जीवनशैली ग्रहण गऱ्यौँ भने यी दीर्घ रोगहरूबाट हामी बच्न सक्छौँ, लागिसकेको छ भने पनि यसलाई सही बाटोमा ल्याउन सक्छौँ र यसबाट हुने जटिलता र अङ्गभङ्ग जस्तै हृदयघात हुने, पक्षघात हुने, मृगौला विफल हुने जस्तो रोगबाट बच्न सक्छौँ। त्यसैले सजग हौँ, यस्ता रोगबाट बचौँ, नियमित शारीरिक परिश्रम गरौँ, खानपिनलाई ध्यान दिउँ। धन्यवाद।
आफ्नो अति अमूल्य र महत्त्वपूर्ण समय दिएर हाम्रो शरीरको समग्र स्वास्थ्यबारे विस्तृत रूपमा बताइदिनु भएकोमा डाक्टर सञ्जीव कुमार शर्माप्रति हामी हार्दिक आभारी छौँ।
रेडियो टिभी जे सुने हेरे पनि मुटु मृगौला रोगकै कुरा आउँछ।
नमस्कार, म डाक्टर सञ्जीव कुमार शर्मा हो। हामी नेपालीहरूको आधुनिक जीवनशैलीसँग निरन्तर बढ्दै गइरहेका गम्भीर स्वास्थ्य समस्याहरू, खास गरी मुटु रोग, मृगौला रोग, उच्च रक्तचाप र मधुमेहबाट बच्न र स्वस्थ रहनका लागि म एउटा सूत्र बताउँछु। रक्तचाप उच्च भएको छ कि छैन भनेर रक्तचापको नियमित जाँच गरौँ। रगतमा सुगर र कोलेस्ट्रोलको मात्रा र पिसाबमा प्रोटिन छ कि छैन भनेर नियमित रगत तथा पिसाब जाँच गराउने गरौँ। सम्झनु पर्ने कुरा, रक्तचाप मुटु अनि रगतमा सुगर वा मधुमेह र मृगौला बीचको अन्तर सम्बन्ध भएकोले रक्तचाप र सुगर नियमित जाँच गरौँ र नियन्त्रण गरौँ।
मृगौला मुटु दाजुभाइ, एकको चोट अर्कालाई, जरुरी छन् प्राणलाई बचाइ राख्नु दुवैलाई।
थप जानकारीका लागि केएचडीसी नेपालको फोन नम्बर 98027 94 737। सम्झनाका लागि नम्बरहरू फेरि एकपटक 98027 94 737। सोही नम्बरको सोसियल मिडिया व्हाट्सएप, भाइबर, इमो, फेसबुक मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ। कार्यक्रम कामना स्वस्थ जीवनको मा आफ्नो विचार र पृष्ठपोषणका लागि 24 घण्टा खुला रहने दुईवटा आइभीआर टोल फ्री नम्बरहरू क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 1660 00701 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9 मा आफ्नै स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र ओडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनुहोला। सम्झनाका लागि दुईवटा आइभीआर टोल फ्री नम्बरहरू, फेरि एकपल्ट क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 1660100701 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9
प्रिय सहभागी श्रोता, वर्तमान समयको समकालिक जल्दोबल्दो सवाल सरोकार नसर्ने किसिमका रोगहरू अर्थात् नन कम्युनिकेबल डिजिजेज र यस सम्बन्धी खतरा र जोखिम समेटिएको सूचनापूर्ण रेडियो कार्यक्रम प्रस्तुतिमा आज हामीले हाम्रो शरीरको अति केन्द्रीय र संवेदनशील अङ्गहरू मृगौला, मुटु र फोक्सोसँगको यस्ता नसर्ने किसिमका रोगहरू अर्थात् नन कम्युनिकेबल डिजिजेजको अन्तर सम्बन्धबारे डाक्टर सञ्जीव कुमार शर्मासँगको अन्तर्क्रियात्मक संवादबाट उपयोगी जानकारी पायौं।
मानव जीवनका लागि अत्यावश्यक सुस्वास्थ्य, आरोग्य, दीर्घायु, शान्ति एवं सन्तुष्टि र समुन्नतिको कामना गर्दै हाम्रो मानव शरीरको अमूल्य र विकल्परहित केन्द्रीय अङ्गहरू मृगौला र मुटुसँग गाँसिएका गम्भीरता, खतरा, जोखिम र रोगहरूको सेरोफेरोमा केन्द्रित समसामयिक सवाल सरोकारहरू समेटिएको पाक्षिक रेडियो कार्यक्रम प्रस्तुति लहर कामना स्वस्थ जीवनकोमा प्रस्तुत यिनै अन्तर्वस्तु र संवादसँगै आजको यस 13 श्रृङ्खलाबाट कार्यक्रम संरचना सहकर्मीहरू निरोशन, मनोज, दिनेशसँगै म अचला
र म उपेन्द्र बिदा माग्छौ। अर्को पल्ट फेरि यसै गरी भेटघाट गर्न आउने नै छौ।
नमस्ते।
सहभागी श्रोता, हामीले सुन्यौं ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEA-बाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च। आजलाई बिदा माग्छौ। नमस्ते।